नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। बिर्तामोड नगरपालिकासँगको सहकार्यमा हरेक आइतबार बिहान 8 बजे हामीले बिर्तामोड खबर प्रसारण गर्ने गरेका छौँ। बिर्तामोड खबरको आजको अङ्कमा हामीले बिर्तामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत योजना अधिकृत जय तिमसिनासँग कुराकानी गर्नेछौँ र उहाँसँग कुराकानीका लागि प्राविधिक मित्र कविता श्रेष्ठले टेलिफोन सम्पर्क गरिसक्नु भएको छ। र आजको अङ्कमा हामी बिर्तामोड नगरपालिकाका आजसम्म योजनाहरूको अवस्था के छ र आगामी आर्थिक वर्षका लागि बजेटको तयारी कसरी चलिरहेको छ भन्ने सन्दर्भमा प्रमुख रूपमा कुराकानी गर्नेछौँ। भिजन खबरको बिर्तामोड खबरमा स्वागत छ जय सर। जय सर, अब हामी असारको पनि आज 7 गते आइपुगेका छौँ। चालु आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाका योजनाहरूको अवस्था के छ, कति योजनाहरू सम्पन्न हुन सक्लान् भन्ने गरीको अवस्था छ, कति योजनामा काम गर्न सकिएन यो वर्ष कोरोनाका कारण, यो बारेमा बताइदिनुहोस् न।
हामीले गत साल असार 24 गते नगरसभाबाट वडा स्तरीय नगर स्तरीय तथा सशर्त अनुदानका योजनाहरू स्वीकृत गरेका थियौँ र हामीले मङ्सिरबाट योजनाहरू सम्झौता गर्ने कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढायौँ। चैत 11 गते चाहिँ नगरसभा चैत 11 गतेबाट यो लकडाउन सुरु भएपछि चाहिँ योजना कार्यान्वयनमा केही ढिला सुस्त भएको हो, तर अहिलेसम्म हेर्दाखेरि सरसर्दै वडा स्तरीय योजनाहरू हामी करिब 10-11 करोडको 10 वडामा वडा स्तरीय योजनाहरू थिए 11 करोड बराबरको। त्यो मध्ये करिब 86%भन्दा बढी सम्झौता भए, त्यो करिब करिब 70% सम्पन्न भइसकेको छ। अब यो असारभित्रमा अरू पनि जे डेटा त्यति आएको छ र अरू सम्पन्न भएर खालि भुक्तानीको लागि माग्न आएको हुनसक्छ, र असारभित्रमा चाहिँ हाम्रो करिब करिब 90% वडा स्तरीय योजना, 86% जति चाहिँ वडा स्तरीय योजना सम्पन्न भएर भुक्तानी जानुहुन्छ, करिब करिब त्यस्तै 10-12% चाहिँ सम्झौता हुन बाँकी छ। त्यो अब सम्झौता अहिले हामीले रोकेका छौँ, त्यो सम्झौता चाहिँ अहिले हुँदैन, आगामी सालमा ऊ फेरि वडालाई प्राथमिकता दिएर तिनै योजनाहरू ल्याउने भन्ने सहमति भएको छ। यसरी नगर स्तरीय योजनामा चाहिँ हामीले केही योजनाहरूलाई ठेका प्रक्रियाबाट सञ्चालन गर्ने भनेर ठेका प्रक्रियामा लगेको हो, र यो कोरोना करको कारणले गर्दा चाहिँ हाम्रो ठेका प्रक्रिया अलिकति ढिला सुस्ती भयो, ई बिलिङ प्रक्रिया ढिला सुस्तीमा भर्खरै हामीले सम्झौता गरेका छौँ। करिब करिब 16-17 वडा कलबटहरूबाट कालोपत्री गर्ने बिल्डिङहरू, स्वास्थ्य सेवाका बिल्डिङहरू, सडकहरूमा पेवर्स लाउने, नाला बनाउने, यो टेन्डर भएको छ करिब 17-18 प्रोजेक्ट। यो चाहिँ बहुवर्ष योजनाको लागि लागेको हुनाले यो नगर स्तरीय योजनामा चाहिँ अहिले हामी सम्झौता सम्पन्न गरेका छौँ, बहुवर्षीय छ र यो आगामी साल पनि कार्यान्वयन हुन्छ। र खास गरी अरू यो 60-40 भनेर जन उपभोक्ता समितिले उठाउने 40%, 60% नगरपालिकाले दिने योजनाहरू पनि हामीले 4 करोडको सम्झौता 5 करोडको स्वीकृत गरेका थियौँ, त्यसमध्ये 4-3.5 करोड जतिको सम्झौता भइसकेको छ र केही चाहिँ सम्झौता हुन बाँकी छ, त्यो हामी आगामी वर्षमा त्यसलाई प्राथमिकतामा राखेर लाने कुरा छ। यो हिसाबले हेर्दाखेरि टोटलमा हामीले 75-80% चाहिँ योजनाहरू सम्झौता गर्न सकेका छौँ।
जय सर, यो चाहिँ सङ्घीय सांसदको तर्फबाट आउने प्रदेश निर्वाचन क्षेत्रको सङ्घीय निर्वाचन क्षेत्रको यो योजनाहरूको अवस्था चाहिँ के छ हाम्रो नगर?
यो चाहिँ हामीले जस्तो हामीलाई चाहिँ यो सङ्घीय सांसद माननीय पवित्र खरेलज्यू र सङ्घीय सांसद माननीय राजेन्द्र लिम्बी वडा नम्बर 10 को लागि उहाँले 3 को लागि तिनवटा प्रोजेक्टको लागि 30 लाख रुपियाँ विनियोजन गर्नुभएको थियो र पवित्र मानवजीको पनि बजेट थियो 3 करोडभन्दा बढी। त्यो बजेटहरू चाहिँ हामीले सबै सम्झौता गरिसकेका छौँ होइन। सबै सम्झौता मलाई लाग्छ यो चाहिँ सबै 100% कार्यान्वयन हुन्छ असार मसान्तसम्ममा 100% कार्यान्वयन हुन्छ। हामीले सबै सम्झौता गरिसकेका छौँ र त्यसमध्ये दुईवटा प्रोजेक्ट चाहिँ हामीले टेन्डरमा दिएका थियौँ। टेन्डर प्रक्रिया पनि सम्झौता भइसकेको छ। अब त्यो उहाँहरूको भाग थोरै छ, त्यस कारण सङ्घीय सांसदको सबै पैसा हामी असारमा सन्दर्भित्रमा खर्च गर्न सक्छौँ। वित्तीय प्रगति पनि हुन्छ, भौतिक प्रगति पनि 100% हुन्छ र प्रदेश माननीय जीवहरूको माननीय विकास कार्कीदेखि लिएर माननीय चस्मा गजमेरज्यू अन्य माननीय जीवहरूले पनि केही केही बजेटहरू उहाँहरूको तर्फबाट आएको थियो र हामीले ती सबै माननीय जीवहरूको सम्झौता गरेका छौँ। अब यो केही चाहिँ यो सफ्टवेयर तालिम गोष्ठी सिपमूलक कार्यक्रममा केही माननीय जीवहरूको बजेट छ, त्यो चाहिँ सम्झौता हुन बाँकी छ। किनभने अब यो अहिलेको अवस्थामा यो तालिम गोष्ठी गर्दा अलिकति गाह्रो अप्ठ्यारो सामाजिक दूरी काम गर्नुपर्ने हुँदाखेरि केही बजेटहरू चाहिँ त्यत्रो धेरै छैन, करिब करिब टोटलमा 50 लाख जतिको 40-50 लाखको बजेटहरू चाहिँ सम्झौता हुन बाँकी छ। तर माननीय ज्यूहरूले त्यो बजेटलाई चाहिँ मन्त्रालयमा लगेर कुनै प्रविधि हस्तान्तरणमा परिवर्तन गरेर योजना सञ्चालन गर्न पनि छलफल गरिन्छ। त्यो बजेटहरू अलिकति बाँकी छ, नभए त्यो पनि करिब त्यो पनि सञ्चालन हुन्छ। त्यसो गर्दा प्रदेश माननीय ज्यूको पनि 5% बजेट चाहिँ कार्यान्वयन हुन्छ, 5% जति रहन्छ।
भनेपछि चालु आर्थिक वर्षमा काम गर्नका लागि हाम्रो आन्तरिक स्रोत चाहिँ वीरतावन नगरपालिकाको देशैभरिका स्थानीय तहहरूको आन्तरिक स्रोत त सङ्घीय सरकारकै उठेन, हाम्रो नगरपालिकामा यो स्रोतको अवस्था चाहिँ के रह्यो सर?
स्रोत चाहिँ के थियो भने हामीले यो रजिस्ट्रेसन खास गरी मालपोत कार्यालयमा रजिस्ट्रेसन शुल्क जग्गा पास गर्दाखेरि त्यो हामीले 9 करोड रुपियाँ चाहिँ त्यहाँबाट आउँछ भनेर आन्तरिक अनुमान गरेका थियौँ। तर फागु चैत 11 मालपोत चाहिँ बन्द भयो यो कोरोनाको कारणले गर्दा। त्यसले गर्दा करिब हामीलाई 3 करोड जति, यो किन महत्त्वपूर्ण समय रहेछ यो चैत वैशाख जेठ असार, 3 करोड जति चाहिँ त्यहाँबाट नआउने भयो एउटा बजेट। त्यो हाम्रो आन्तरिक स्रोत पनि हाम्रो करिब करिब यो 4 महिनाको लकडाउनले 3-4 करोड रुपियाँ हामीलाई अनुमानभन्दा कम उठ्ने हो, 7 करोड र केही प्रदेशको पनि हामीलाई राजस्व मार्फत आउने पैसा जस्तै सवारी साधनको शुल्क अरू राशि शुल्क पनि आउँथ्यो। यो हिसाबले गर्दा हामीलाई 10-11 करोड रुपियाँ चाहिँ आन्तरिक स्रोतमा, हाम्रो करिब करिब 22 करोड रुपियाँ अनुमान गरेकोमा 11 करोड जति, 10 करोड जति चाहिँ हाम्रो बजेट नउठ्यो जस्तो देख्छु। किनभने महत्त्वपूर्ण यो रास उठ्ने समय चाहिँ चैत वैशाख जेठ असार हुँदो रहेछ, त्यसले गर्दा हामीले 60% मात्रै कलेक्सन गर्न सक्यौँ रास अनुमानको, 40% हुँदैन। तर हामीले के गर्यौँ भने त्यसलाई अस्ति कार्यपालिकाको बैठकबाट चाहिँ यो साल त हामीले बजेट त सबै बनाएको थियौँ र त्यस कारण अहिले योजनाहरू जुन कार्यान्वयन हुँदैछ सम्पन्न भएन, यसलाई चिता भुक्तानी बाँकी राखेर हामी भदौमा जुन अर्को आर्थिक वर्षमा यो बजेटहरू चाहिँ उहाँलाई भुक्तानी गर्ने भन्ने सहमति भएको छ। त्यसले गर्दा हामीलाई लस लाग्यो भने हामी अब उपभोक्ता समिति टेन्डर प्रक्रिया ठेकदारहरूलाई काम सम्पन्न गरे पनि केही योजनाहरूको भुक्तानी चाहिँ हामी अर्को आर्थिक वर्ष लागेर भुक्तानी दिने भन्ने सोचमा छ।
जय सर, अहिले चाहिँ यो जनता आवास कार्यक्रम भनेर पनि वीरतावन नगरपालिकाले प्राथमिकताका साथ चलाइराखेको थियो प्रदेश सांसदहरूसितको अरू विभिन्न सङ्घ संस्थाहरूसितको सहकार्यमा, त्यसको चाहिँ नगरमा कस्तो अवस्था रह्यो, कति घर बने कति बन्दैछन् अहिलेसम्मको अवस्था?
यो हामीले करिब सारा नेपाल र वीरतावन नगरपालिकाका आन्तरिक स्रोतबाट 100 घर, त्यस्तै सङ्घीय सांसद माननीय पवित्र खल्जेबाट आएको बजेटबाट 25 घर, यसै गरी तराई मधेश कार्यक्रम 40 घर गर्दा 165 घर चाहिँ मध्ये हामीले करिब करिब 70% घर सम्पर्क गरिसकेका छौँ। 70 यो तराई मधेसको 40 कम्प्लिट भएको छ, अरू 125 70% कम्प्लिट हुन्छ। यो असार मसान्तसम्म 70% घर कम्प्लिट हुन्छ। 165 घर चाहिँ असार मसान्त अथवा साउनको पहिलो हप्ताभित्रमा यो सबै सम्पन्न नै हुन्छ, किनभने यो मान्छेको घर चाहिँ यो वर्षा अगाडि नै सक्नुपर्ने हुन्छ। उहाँहरूको त अब सानो घर चाहिँ त्यही घर भत्काएर, पुसको घर भत्काएर त्यहाँ अर्को घर बनाउने परियोजना हो। अब यो लकडाउनले गर्दा बिचमा डेढ दुई महिना अलिकति काममा कम आयो, तैपनि लकडाउनमा पनि हामीले त्यो कामलाई चाहिँ निरन्तरता दियौँ। त्यही पनि ढिला सुस्तीको सामग्री, अत्यावश्यक सामग्री पाइएन, ढुवानी गर्न अप्ठ्यारो भयो। त्यसले गर्दा मसान्तसम्ममा सबै घरहरू सकिन्छ, बनाएर सकिन्छ। अर्को थप 33 घर चाहिँ यो सहारा नेपाल हेबिट्याट नगरपालिकाको साझेदारीमा यो वार्ड नम्बर 8 चाहिँ गएको एउटा बस्तीलाई नै हामीले त्यहाँ स्थानान्तरण गर्दैछौँ। खास गरी त्यहाँ सतार मुसर चौधरीहरूको बस्ती भन्छ, यो अर्चना भन्ने ठाउँमा त्यो बस्तीको 37 चाहिँ एकजना भदको निवासीले जग्गा दिनुभएको छ। उहाँको जग्गामा बसिरहेका 37 परिवारलाई अर्को उहाँलाई नै उपलब्ध गराएको जग्गामा हामीले यो घर बनाएर स्थानान्तरण गर्दैछौँ। त्यो 37 घरको पनि सम्झौता भइसकेको छ, त्यसको पनि काम सुरुवात भइसकेको छ। त्यो त्यो घरहरू चाहिँ अब हामी भदौसम्ममा कम्प्लिट गर्छौँ होला।
यो 165 अरू 35 अरू 37 थप घरहरू हो,
हजुर, अरू 37 थप भएको छ। त्यसो गर्दा भदौसम्ममा चाहिँ त्यो 37 पनि कम्प्लिट हुन्छ।
भनेपछि यसपालिको दसैँ नयाँ घरमा मनाउनुहुन्छ विपन्नले,
होइन?
अहिले चाहिँ अब हामी यो चालु आर्थिक वर्षको समीक्षाको कुरा गऱ्यौँ, होइन, कुन कुन योजना के छ, कसरी हुँदैछ भनेर कुराकानी पनि गऱ्यौँ। आउँदो वर्षको पनि अब बजेट 10 गतेसम्ममा नीति कार्यक्रम बजेटहरू ल्याउनु पर्ने गरेको कुरा, आज 7 गतेमा छौँ, यहाँहरू बजेट निर्माणमा कसरी गर्ने भन्ने गरेको कुरामा जनप्रतिनिधिहरूसँग रहेर सँगसँगै काम गरिरहनु भएको छ। आउँदो वर्षको बिर्तामोड नगरपालिकाको प्राथमिकता चाहिँ केमा पर्छ होला सर, के छ अवस्था?
खास गरी हामीले अब यो असार 10 गते नीति बजेट ल्याउँछौँ र छलफल चल्छ। हामी अन्तिम 5 गते त हामीले 25 गते 15 दिनसम्म त्यसलाई छलफल गरेर हुन्छ। असार 24-25 गतेसम्ममा त्यो बजेट चाहिँ पास गरिसकेको अवस्था हुन्छ। तर अब हामीले गत आर्थिक वर्ष जुन यो चालु आर्थिक वर्षको बजेट छ त्योभन्दा भिन्न चाहिँ आउँदैन हामीले, किनभने गत सालै धेरै नीति कार्यक्रमहरूलाई गत सालै यो चाहिँ वार्षिक मात्र नभएर यो चाहिँ 1-2 वर्षै कार्यान्वयन हुने गरेको नीति तथा कार्यक्रम गत सालै बनाएका थियौँ। त्यही नीतिमा रहेर त्यसलाई नै हामी निरन्तरता दिन्छौँ। जस्तै विपन्न आवास बनाउने कार्यक्रम, गोबर ग्यास बनाउने कार्यक्रम, स्वास्थ्य बिमा, यो 1,000 परिवार गरिबलाई चाहिँ स्वास्थ्य बिमा गर्ने कार्यक्रम, घर बनाउने कार्यक्रम विपन्नहरूको, गरिबहरूको, अनि त्यस्तै गरी गोबर ग्यासहरू, बायोग्यासहरू निर्माण गरिदिने आयोजनाहरू, कृषिका कार्यक्रमहरू, पशु विकासका कार्यक्रमहरू, स्वास्थ्यका कार्यक्रमहरू, शिक्षाका कार्यक्रमहरू हामी यसलाई कन्टिन्यू नै गर्छौँ, निरन्तरतै दिन्छौँ। अलिकति बजेटमा चाहिँ यो आन्तरिक सोच चाहिँ अब यो फेरि हामीले अलिकति कम उठ्न सक्ने कुरालाई पनि हामीले अब फेरि लकडाउन चाहिँ अब यस्तै भइरहेको भने अब त्यो फेरि आन्तरिक सोचमा चाहिँ हामीले केही न केही क्षति पुग्न सक्छ। त्यति सङ्कलन हामीले अनुमान गरे जति सङ्कलन राजस्वको सङ्कलन नहुन सक्छ। त्यसले गर्दा हामीले अलिकति सानो आन्तरिक स्रोतलाई चाहिँ 1-2 करोड रुपियाँ कम नै अनुमानित गरेका छौँ। यद्यपि सशर्त अनुदान नेपाल सरकारले पठाउने सशर्त अनुदानहरूबाट पनि हामी टाई अप गरेर कार्यक्रमहरू सञ्चालन गर्छौँ र बजेटमा त्यत्रो गत सालभन्दा त्यत्रो डिफ्रेन्स हुँदैन। हामीले टोटलमा गत साल करिब 1,18 करोड जतिको बजेट हामीले पोहोर पास गरेका थियौँ, यो सशर्त अनुदान सबै गरेर टोटल बजेट त्यही आरआरमै यो सालको बजेट पनि आउन सक्छ, त्यतै नै आउँछ।
भनेपछि यो यो वर्ष खासै फरक हुने गरेको अवस्था छैन, पहिलेको
पहिलेभन्दा बढ्न चाहिँ बढ्दैन, होइन,
हजुर,
तर आन्तरिक स्रोत चाहिँ कम, आन्तरिक स्रोत चाहिँ कम आउने अवस्थाले गर्दा अलिकति थोरै हामीलाई डिफरेन्स हुनसक्छ।
यो यो सङ्घीय सरकारबाट आउने चाहिँ पहिलेको भन्दा अलिक बढेको हो यो सशर्त,
यस्तो भयो हामीलाई यो जुन तीन खाले बजेट आउँछ सङ्घीय सरकारबाट, एउटा सामान्यकरण अनुदान र राजस्व बाँडफाँड भनेर, त्यो चाहिँ नगरसभाले नै त्यो बजेटको चाहिँ विनियोजन गर्न सक्छ, उसले बजेट दिन्छ कस कुन कुन कार्यक्रममा बजेट विनियोजन गर्ने भने नगरसभाले निर्णय गरेर कार्यान्वयन गर्ने त्यो त्यो बजेट हो, त्यो चाहिँ हाम्रो आन्तरिक स्रोत जस्तै हो त्यो बजेट
चाहिँ,
त्यो बजेट चाहिँ बढेको होइन, त्यो चाहिँ गत सालकै ठ्याक्कै त्यही सिलिङमै आएको हो। जुन सशक्त अनुदान भन्ने हुन्छ त्यो चाहिँ सङ्घीय सरकारले नै कार्यक्रम पनि पठाइदिन्छ, बजेट पनि पठाइदिन्छ, खालि कार्यान्वयन चाहिँ नगरपालिकाले गर्छ, कार्यक्रम र बजेट चाहिँ उसले पठाउँछ, खालि कार्यान्वयन चाहिँ हामीले गर्छौँ। त्यो चाहिँ अलिकति बढेको, त्यो पनि खास गरी अहिले यो स्वास्थ्यमा अलिकति कोरोनाको विषय अनि यो शिक्षामा अलिकति हामीले अलिकति त्यो पैसा चाहिँ 4-5 करोड रुपियाँ चाहिँ त्यो सशर्त अनुदानको बढेको
भनेको, यो पनि अलिक स्वास्थ्य क्षेत्रमा अलिक बढी छ,
स्वास्थ्य शिक्षा कृषिमा त्यो कुराहरू सशर्त अनुदान चाहिँ बढेको हो
हजुर।
तर हाम्रो जुन नगरसभाले पारित गर्ने बजेटको चाहिँ वृद्धि भएको छैन, त्यो चाहिँ अलिकति कमै हुन्छ बरु। समग्रमा भन्नुपर्दा यो जुन चालु आर्थिक वर्षको बजेट छ लगभग यसकै सेरोफेरोमा आगामी सालको बजेट पनि यही सेरोफेरोमा नै आउँछ, योभन्दा फरक आउँदैन, किनभने हाम्रो चारवटा महत्त्वपूर्ण कार्यक्रम यो 4-5 वर्षभित्रमा चाहिँ 3-4 वर्षभित्रमा सबै फुस्को घर हुने घर नहुने आवासविहीनहरूलाई आवास दिने, सबैको स्वास्थ्य बिमा गर्ने, स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धि गर्ने, जस्तै हामीले गत सालै यो वीरकामना नगर अस्पताल बनाउने भनेर नीति गरेका थियौँ, त्यही अनुसार अहिले हामीले नगर अस्पतालको लागि बिल्डिङ बनाउनको लागि भवन बनाउनको लागि केन्द्र आह्वान गरिसकेका छौँ, यो 4-5 करोड लगभगको बिल्डिङ बन्दैछ, अब सुरु हुन्छ, भएको सम्झौता भएको छ, यो 1-2 वर्षभित्रमा सम्पन्न हुन्छ, यस्तै त्यस कारण त्यसको लागि पनि हामीले त्यसमा चाहिने उपकरणहरू डक्टर नर्स प्राविधिकहरूको व्यवस्थापन सबै कुराको लागि हामीले त्यसरी बजेट छुट्याउँछौँ। त्यस्तै गरेर शिक्षामा सबै विद्यालयहरूमा चाहिँ स्वच्छ खानेपानी र सरसफाइयुक्त शौचालय र बाल विकास केन्द्र बच्चाहरू बस्ने चाहिँ आरामदायी त्यो फ्लोरहरूको व्यवस्थापन भनेर हामीले गत सालै त्यसको नीति बनाएको थियौँ, त्यो कन्टिन्यू कार्यक्रम चलिरहेको छ, चालु आर्थिक वर्ष करिब करिब सबै स्कुलमा अहिले सबै विद्यालयमा चाहिँ फिल्टर राखिदिएको छ, अहिले नगरपालिकाले फिल्टरबाट स्वच्छ पिउने पानी एकदम सफा पानी चाहिँ बच्चाले खान सक्ने अवस्थामा आइसकेका छौँ, र शौचालयको पनि काहीँ नयाँ बनाइदियो, काहीँ चाहिँ भएकै शौचालयलाई टाइल्सहरू लाउने त्यसलाई चाहिँ मर्मत गरेर पनि शौचालयको व्यवस्थापन पनि गरिँदैछ, र यो स्कुलको सानो यो ECD क्लास बाल विकासका चाहिँ कोठा कक्षा कोठा व्यवस्थापनको लागि हामीले काम गरिरहेको छौँ, त्यसको पार्केटिङ गर्ने त्यहाँ चाहिँ फ्लोर बिछ्याउने, करिब करिब 5-6 वटा स्कुल मात्रै बाँकी होला, त्यो हामी कन्टिन्यू आगामी 80 वर्ष भदौ वर्षसम्म कम्प्लिट गर्छौँ, र विद्यालयको भौतिक सुधारमा त्यसै गरी शिक्षाको गुणस्तरीयमा पनि कन्टिन्यू नै छ, त्यस कारण नीति बजेट नीति र कार्यक्रम चाहिँ को निरन्तरतै हुन्छ, त्यस्तो नयाँ ठ्याक्कै आगामी आर्थिक वर्षमा ठ्याक्कै नयाँ कार्यक्रमै भनेर त्यस्तो खासै आउने अवस्था त देखिँदैन, किनभने बजेटको पनि सीमितता देखिन्छ, यद्यपि कार्यान्वयन पक्षलाई आगामी वर्षमा जोड दिने भन्ने नीति छ, कार्यान्वयन चाहिँ हामीले अधुरा योजनाहरू कम्प्लिट गर्ने त्यस्तै गरेर भएका कुराहरू प्रभावकारी रूपमा अनुगमन गरेर शिक्षा स्वास्थ्यलाई बढीभन्दा बढी जनताको पहुँच पुर्याउने गरी अलिक बढी कार्यान्वयन पक्षलाई चाहिँ जोड दिने गरी हामी अगाडि बढ्ने सोच रहेको छ।
जय सर, अर्को कुरा चाहिँ यो शिक्षाकै कुरा गरिरहँदा कोरोनाका कारण चैतदेखि नै स्कुलहरू बन्द छन् होइन, यसपालि चाहिँ अब छठभन्दा अगाडि त स्कुल लाग्न सक्ने गरीको अवस्था पनि छैन, यो असारदेखि चाहिँ सङ्घीय सरकारले वैकल्पिक माध्यमहरू अहिले बिर्तामोड क्षेत्रका बोर्डिङ स्कुलहरूले त जो चाहिँ इन्टरनेटको पहुँचमा छन् ती बालबालिकासित कक्षा पनि चलाइराखेका छन् होइन, जुमबाट के यो इन्टरनेटका प्रविधिहरू प्रयोग गरेर हाम्रो चाहिँ सामुदायिक सरकारी स्कुलहरूको चाहिँ वैकल्पिक शिक्षाका लागि नगरपालिकाले त्यस्तो केही सोचेको छ कि छैन?
होइन, यो सोच अगाडि आइसकेको छ, अहिले शिक्षा शाखा हाम्रो शिक्षा शाखाका प्रमुखहरू शिक्षा शाखाका अतिथिज्यूहरूले विभिन्न सामुदायिक विद्यालयका हेड सरहरू स्थापन समिति शिक्षाविदहरू शिक्षा समितिमा यसलाई घनीभूत रूपमा छलफल सुरु गरिसक्नु भएको छ, सबै विद्यालयहरूमा पनि शिक्षकहरूले आन्तरिक बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने कुराहरू अगाडि बढाइराख्नु भएको छ। यो वैकल्पिक भन्ने बित्तिकै एउटै मात्रै विकल्प हुँदैन, त्यसमा विभिन्न विद्यालयले विभिन्न तरिकाबाट यो शिक्षण सिकाइलाई अगाडि बढाउनु पर्ने हुन्छ। खास गरी अहिले हामी यो बिरकामन नगरपालिकाको शिक्षा शाखाबाट चाहिँ सबै विद्यार्थीहरूलाई जो सामुदायिक विद्यालयमा पढ्नुहुन्छ उहाँहरूलाई पाठ्य पुस्तक चाहिँ घर घरमै पुर्याउने भनेर अहिले पाठ्य पुस्तकहरू वितरण हुने काम भइरहेको छ। कम्तीमा विद्यार्थीको हातमा त्यो पाठ्य पुस्तक पऱ्यो भने उनीहरूले आफै पनि स्व अध्ययन गर्छन् भनेर अहिले पाठ्य पुस्तकहरू चाहिँ घर घरमै लगेर वितरण गर्ने कार्य भइरहेको छ। अब त्यस पछाडि जब उहाँहरूले त्यो विद्यार्थी पाठ्य पुस्तक प्राप्त गरिसकेपछि अब त्यो पाठ्य पुस्तकहरूलाई कसरी पढाउने, अब खास गरी विकल्प रेडियो जस्तो एफएम रेडियोहरूबाट चाहिँ पठाउने अथवा जसो घरमा रेडियो समेत छैन न्यूनतम उनीहरूलाई एउटा 400-500 रेडियो नै किनेर त्यो रेडियोमा चाहिँ निश्चित समयमा चाहिँ त्यो विद्यार्थी बस्थे अनि त्यही पाठ्यक्रम अगाडि राखेर पढाउने एउटा मोडल हुनसक्छ। टिभीहरूबाट अहिले जस्तो नेपालका केही च्यानलहरूबाट चाहिँ पढाइ सुरु भइरहेको छ, त्यसलाई पनि संस्थागत त्यसलाई पनि अलिकति अनुगमन गरेर पढाउन सकिन्छ। अथवा अब गृह कार्यहरू हुन्छ विद्यार्थीको, त्यो गृह कार्यहरूलाई चाहिँ स्थानीय शिक्षकहरूले एउटा मोनिटरिङ गर्ने घरमै अथवा कहीं समुदायमा भेला पारेर सामाजिक दूरी कायम हुने गरी भेला पारेर पनि त्यो अगाडि बढाउन सकिन्छ। यस्ता मोडलहरूमा छलफल हुँदैछ, कुन मोडलबाट जाने भन्ने कुरा छैन। अहिले चाहिँ पाठ्य पुस्तक चाहिँ घर घरमा पुर्याउने र पछाडि अब अहिले त फेरि अलिकति बर्खाको सिजन पनि सुरु भयो, त्यसले गर्दा अब खास स्थानीय शिक्षकहरूले अब घरमै गएर अथवा कुनै समुदायमा कहीँ गएर चाहिँ उहाँहरूलाई चाहिँ एउटा वैकल्पिक माध्यमबाट पठन पाठन गराउने भन्ने कुरा चाहिँ अगाडि बढेको छ। अहिलेसम्म त्यही अवस्था देखिन्छ।
भनेपछि अहिले कसरी अगाडि जाने भन्ने छलफलको चरणमा
खालि पाठ्य पुस्तकहरू चाहिँ विद्यार्थीलाई
पुर्याइसकिएको अवस्था छ। यो बिरतामोड नगरपालिकामा सबैभन्दा बजार क्षेत्रको समस्या चाहिँ यो ढल निकासहरूको समस्या छ नि, यसलाई व्यवस्थित गर्ने गरीका योजना चाहिँ कतिको चल्दैछन्, के छ अवस्था?
होइन, यो खास यो ढल चाहिँ अलिकति ठुलो लागतको रहेछ, अलिक बढी त्यसको लागत कस्ट हुन्छ, त्यसले गर्दा यो चाहिँ सङ्घीय सरकारसँगै यो कार्यक्रम चाहिँ हुनुपर्छ, पार्नुपर्छ, त्यहाँबाट बजेट आउने गरेको मेयर साहब उपमेयर साहब कार्यपालिकाले आज हिजो पनि यो चालु वार्षिक वर्षमा पनि निकै पहल कदमी गर्नुभएको थियो र शहरी विकासले केही प्रोजेक्टहरू पनि गर्ने भनेर कुरा चाहिँ अगाडि बढाएको थियो। अब अहिले ठ्याक्कै आएको छैन, तर पनि बिरकामोडको ढल व्यवस्थापनको लागि अध्ययन गर्ने भनेर त्यहाँ हामीले सङ्घीय सरकारको बजेटमा देखेका छौँ। सहरी विकास मन्त्रालयबाट ढलको लागि चाहिँ अध्ययन गरेर कुनै एउटा मास्टर प्लान बनाउने र त्यसलाई कन्टिन्यू गर्ने भन्ने खालको चाहिँ त्यहाँ बजेटमा मैले पनि पढाएको थिएँ। र सहरी विकासको केही बजेटहरू चाहिँ दुई तिनवटा बाटोमा चाहिँ ढल क्षेत्रको बाटो बनाउने भनेर पनि त्यो सुरुवात चाहिँ भएको छ। तर नगरपालिकाको स्रोतबाट चाहिँ अब ढललाई व्यवस्थित गर्नलाई स्रोतको कमी चाहिँ एकदमै पहल अगाडि बढाएको छ। सायद अब यो सहरी विकासले यो अध्ययन गरिसकेपछि केन्द्रीय सङ्घीय सरकारसँग हाम्रो अलिकति पहल कदम पुग्यो भने यो ढलको व्यवस्थापन हुन्छ र यो ढल चाहिँ बढाउनै पर्ने हुन्छ। अहिले यो जुन मुक्ति चोकोदेखि बिर्ता बजार हुँदै आउने सडकमा दुईतिरको ढल अहिले बनिरहेको छ। अब एक भित्री बाटोहरूको ढलहरू पनि केही नगरपालिकाले सानो सानो नालाहरू त त्यो पेवर्स गरेर बाटो मर्मत बनाएको छ। अब त्यसलाई नेटवर्किङ गरेर त्यसलाई चाहिँ काहीँ यो चाहिँ अब पानीको फोहोर मात्र जान्छ, अब यो शौचालय सहितको शौचालयको ढल समेत शौचालयको फोहोर समेत गरेको त्यस्तो अवस्था त अहिले कुनै पनि एउटा पनि ढल त्यस्तो बनेको अवस्था छैन। अहिले पानीको निकाससम्मका ढलहरू बनाएको छन्, अब यसैलाई अलिकति मोडिफाई गरेरै ढल व्यवस्थापन गर्ने हो कि यसको मास्टर पनि बनाएको छैन राजकारण। यो मास्टर प्लान बनाउनको लागि चाहिँ सहरी विकास मन्त्रालयबाट आगामी वर्ष चाहिँ मास्टर प्लानै बन्ने भन्ने कुराको बजेट प्राप्त भएको छ। बजेट रातो किताबमा देखिएको छ, त्यही अनुसारले अगाडि बढ्छ। अब डिमान्ड अनुसार आवश्यकता अनुसार समस्याको समाधान हुँदै जान्छ भन्ने अपेक्षा राखिएको छ।
जय सर, हामीले चाहिँ अहिले कुराकानी गरिरहँदाखेरि यी समग्र नगरको चाहिँ विकास निर्माणको अवस्थाका बारेमा यहाँले हेरिरहनु भएको, यहाँ चाहिँ स्थानीय पनि भएका हिसाबले चाहिँ के गर्नुपर्छ भन्ने गरीको कुरा आइडिया भएकाले पनि हामीलाई काम गर्न धेरैजना नगरपालिकामा यहाँका स्थानीय नै मान्छे कर्मचारी पनि हुने र जनप्रतिनिधि पनि हुने भएकाले काम गर्न सजिलो त छ नै। यो बजारको आन्तरिक कर उठाउने गरीको कुरा छ नि, घर बाल कर उठ्ने गरीको कुरा, वृत्तामोडमा जति उठ्नु पर्थ्यो जसरी उठ्नु पर्थ्यो त्यो कुरा सम्भव भएन। अर्को, नगरपालिकाले चाहिँ ठ्याक्कै सुरु गर्न लागिसकेपछि यो लकडाउन पनि भयो, यो लगत तथ्याङ्क सङ्कलन गर्ने गरीको कुरामा पनि यहाँहरूले चाहिँ पहल प्रयत्न गर्दै हुनुहुन्थ्यो, त्यसको अवस्था चाहिँ के छ?
यो हामीले नगर प्रोफाइल भन्दा हाउसहोल्ड म्याट्रिक्स चाहिँ भनौँ, सबै घरहरूको चाहिँ डाटा डिजिटाइज गर्ने नगरपालिका भनेको सामाजिक आर्थिक सबै रिसोर्स म्यापहरू सबैको डाटाहरूलाई चाहिँ त्यो डिजिटाइज गरेर भोलि त्यसलाई चाहिँ सेवा प्रवाहसम्म जोड्ने गरेको हामीले टेन्डर के अरे एउटा विज्ञापन गऱ्यौँ। टेन्डर लाग बिल्डिङबाट आरएमएनसी भन्ने एउटा संस्थाले प्राप्त गर्नुपऱ्यो, उहाँले काम पनि सुरुवात गर्नुभयो। दुई नम्बर वडाको डाटा उहाँले डिजिटाइज रूपमा सङ्कलन गरिसक्नु भएको, एक नम्बरको पनि लगभग उहाँले 70-80% कलेक्सन गर्नुभयो, पाँच नम्बर वार्डमा पनि सुरुवात गरिसक्नु भएको थियो। हामी चाहिँ त्यही हिसाबले लगेका भए अहिले असार मसान्तसम्ममा चाहिँ एउटा प्रारम्भिक डिजिटल रिपोर्ट हामीसँग प्राप्त भइसकेको थियो, तर अब यही कोरोनाको कारणले गर्दा अब हरेक घरमा गएर त्यो गणकहरूले डेटा कलेक्सन गर्ने अवस्था रहेन, त्यसले गर्दा अहिले रोकिएको अवस्था छ। अब यसलाई चाहिँ अब किन गणकहरू खास गरी तथ्याङ्क सङ्ग्रहलाई गणकहरू घर घरमा जानुपर्ने अवस्थाले गर्दा अलिकति अप्ठ्यारो नै पर्छ जस्तो लागेर अहिले हामीले रोकिरहेछौँ। सायद अलिकति अब यो छलफल गरेर अलिकति अवस्था राम्रो भएपछि चाहिँ हामी अब कसरी त्यो तथ्याङ्क घरमै गएर तथ्याङ्क सङ्कलन भएको कारणले गर्दा अब गणकहरू चाहिँ बाहिरी मान्छे हुन्छ, उनीहरू घरै पिछे जाँदाखेरि चाहिँ फेरि भोलि कतै कोरोनाको सम्भाव बोके मान्छे जस्तो अवस्था आउला सक्छ, कसैले त्यस्तो घटना पनि पर्न सक्छ अब गणकहरू घरै पिछे जाँदाखेरि। त्यसले गर्दा त्यसलाई छलफल गरेर हामी अगाडि बढाउँछौँ। अब यो अहिले चाहिँ त्यो विषयमा छलफल भएको छैन, अब साउन भदौदेखि चाहिँ अब सामाजिक दूरी कायम गरेर अब त्यो चाहिँ तथ्याङ्क सङ्कलन गर्ने कुरा छ, अलिकति अप्ठ्यारो पनि हुँदो रहेछ। त्यही पनि सामाजिक दूरी कमसेकम अलिकति धेरै कुरा विचार गरेर हामी त्यसलाई अगाडि बढाउँ, यो अवस्था छ त्यो डिजिटल तथ्याङ्कको विषयमा। र यो आन्तरिक स्रोत सङ्कलनको विषयमा हामीले घर बाल कर, घर जग्गा बाल कर, यो व्यवसाय कर, यो व्यवसाय दर्ताको शुल्क चाहिँ यसलाई चाहिँ अभियानको रूपमा लाने भनेर हामीले अगाडि बढाइसकेका छौँ, तर अब अहिले अवस्था त अहिले अर्कै छ। यति पनि बाल करको सन्दर्भमा चाहिँ संस्थागत क्षेत्रबाट चाहिँ बाल कर उठेको छ, जस्तै ब्याङ्क वित्तीय संस्था सहकारीहरू यस्तो जुन संस्थागत जसले राजस्वसँग भ्याट अन्य कुरा अडिट गर्नुपर्ने हुन्छ उहाँले चाहिँ अडिटमा पनि बाल करका कुराहरू चाहिँ देखाउनु पर्ने हुँदा चाहिँ उहाँले स्वतस्फूर्त रूपमा आएर बाल कर बुझाइराख्नु भएको छ। हामीले गत आर्थिक वर्षमा 3 करोड रुपियाँ चाहिँ बाल करबाट उठ्न सक्छ भनेर हामीले आङ्कलन गरेका थियौँ, अनुमान गरेका थियौँ। 1 करोड 50 लाख रुपियाँ चाहिँ अस्ति चैतसम्ममा सरी वैशाखसम्ममा चाहिँ बाल कर स्वतस्फूर्तमा उठेको देखिन्छ। त्यसले गर्दा हाम्रो अनुमान चाहिँ यदि कोरोना नआएको भए यो 3 करोड रुपियाँ चाहिँ उठाउन सकिएको रहेछ, अझै बढी पनि उठाउन सकिन्थ्यो। अब फेरि हामी यो बाल करको लागि चाहिँ नयाँ स्ट्राटेजी लिएर आगामी वर्षमा अब यो बाल कर र व्यवसाय दर्तालाई अब व्यवसायहरू बन्द छन्, अब अहिले फेरि करलाई बढी जोड दिने पनि होइन, अब व्यवसाय नै चलेका छैनन्। हामीले अब बाल कर चाहिँ यो अडिट गर्ने फर्महरू अलिक ठुला संस्थाहरूले चाहिँ सोध्दैछु तिर्नु भएको छ, अब हामीले अन्य बाल कर त अब घरको घर अथवा व्यक्तिको सँग बाल कर त उहाँहरूले बाहिरै उठाउनु छैन, हामीले कलकत्ताबाट लिने, तर यो आगामी वर्षमा यसलाई केही नीतिहरू तयार गरेर हामी अगाडि बढ्छौँ होला।
जय सर, हामी भिजन खबरको वृत्तामोड खबरमा अन्त्यमा छौँ। यहाँको तर्फबाट यो नयाँ बजेट बन्दै गर्दा, पुरानो कार्यान्वयन गर्दै गर्दा वृत्तामोडवासी आम नागरिकका लागि एउटा यहाँको स्थानीयवासी पनि नगरपालिकाको अधिकृतका रूपमा आम नागरिकलाई यहाँको तर्फबाट सन्देश
सबैले सुनिराख्नु भएको श्रोतावर्गहरूमा, खास गरी वृत्तामोड नगरपालिकाले म उपभोक्ता समिति जो जो हुनुहुन्छ अधिकारीहरू, हामीले अहिले जुन जो जो उपभोक्ता समितिले काम गरिराख्नु भएको छ वीरतामोल नगरपालिकासँग सम्झौता गरेर, यहाँलाई हामीले एउटा निर्णय गरेका छौँ, यहाँहरूले काम अहिले यो कोरोनाका कारणले सम्झौता अनुसार यो असारभित्रमै काम सम्पन्न गर्न सक्नु भएन अथवा अलिक हतार हतार गरेर त्यसलाई गुणस्तरीय रूपमा काम चाहिँ गुणस्तरलाई पनि ख्याल नगरी कामलाई सम्पन्न गर्नतिर नलाग्नु होला, गुणस्तरीय रूपमा बिस्तारी काम गरे पनि हुन्छ। हामी सबै योजनाहरू चाहिँ जो सम्झौता भइसकेको छ त्यो योजनाहरू चाहिँ आगामी वर्षसम्म आगामी वर्षलाई पनि त्यसको म्याद अवधि बढाएर लाने भन्ने निर्णय भएकोले उपभोक्ता समितिले चाहिँ अब हामीले त्यसमा काम गर्न सकेनौँ अब के हुन्छ भनेर त्यो भ्रम मान्न पर्नु होला। तपाईँहरूले गरेको सम्झौता अनुसारको काम यहाँले गर्नुहोला, नगरपालिकाले आगामी वर्ष पनि यसको भुक्तानी गर्छ, मूल्याङ्कन गरेर भुक्तानी गर्नेछ र खास गरी नगरपालिकामा यो जनसहभागिताको अवस्था, उपभोक्ताको जुन उहाँहरू सबै पैसा नगदै कन्ट्रिब्युसन गरेर साझेदार गरेर काम गरिराख्नु भएको छ, अहिलेको विषम परिस्थिति यो महामारीमा पनि धेरै कामहरू धेरै हामीले मैले चाहिँ यति धेरै काम सम्पन्न हुन्छ भनेर सोचेको पनि थिइनँ, धेरै कामहरू उहाँहरूले आन्तरिक रूपमा पनि गरिसक्नु भएको रहेछ यो बिचमा, त्यस कारण सबैलाई म धन्यवाद दिन चाहन्छु र आगामी वर्ष पनि हामी नगरपालिकाका कर्मचारीहरू र उपभोक्ता समिति अन्य समुदायहरूसँग पनि सहकार्य साझेदारी गर्दै
धन्यवाद छ जय सर यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो वीरतामोड नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिमसिना। वीरतामोड नगर क्षेत्रमा अहिले भइरहेका चालु आर्थिक वर्षका विकास निर्माणका कामहरूको अवस्था र आगामी आर्थिक वर्षका लागि बजेटको तयारीका सन्दर्भमा कुराकानी गर्दै, अहिलेसम्म विश्वभरमा कोरोना भाइरस COVID-19 संक्रमित हुनेहरूको संख्या निरन्तर रूपमा तीव्र रूपमा बढिरहेको अवस्था छ। अहिलेसम्म विश्वभरमा 89,14,815 कोरोना संक्रमित भएका छन्। तीमध्ये 52,05,263 केस क्लोज भएको छ। 47,38,545 अर्थात् कोरोना संक्रमण भएका 91% नागरिक अहिले निको भएर घर फर्किएका छन्। 4,66,718 अर्थात् 9% कोरोना संक्रमितको अहिले मृत्यु भएको अवस्था छ। अहिले 37,09,552 उपचार भइरहेको छ र तीमध्ये 2% अवस्था क्रिटिकल रहेको बताइएको छ। अहिलेसम्मको पछिल्लो अवस्थामा सबैभन्दा बढी अमेरिकामा 23,30,578 संक्रमित छन्। दोस्रोमा ब्राजिल छ, 10,70,139 संक्रमित छन्। तेस्रोमा रसिया 5,76,952 संक्रमित छन् भने चौथोमा इन्डिया छ। इन्डियामा अहिलेसम्म 411,727 कोरोना संक्रमित पुगेका छन्। इन्डियामा अहिलेसम्म 13,277 मृत्यु भएको छ। 2,28,181 निको भएका छन्। 170,269 इन्डियामा अहिले उपचार भइरहेको अवस्था छ। नेपालमा पनि कोरोना संक्रमण तीव्र देखिएको छ तर नेपालमा संक्रमितहरू देखिएका अधिकांश भारतबाट नेपाल फर्किएका नागरिकहरू हुन्। भारतसँगको खुल्ला सिमाना, भारतमा रोजगारी र विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि गएका नेपालीहरू अहिले भारतमा तीव्र रूपमा कोरोना संक्रमण भएपछि नेपाल फर्किने क्रममा नेपालका स्थानीय तहहरूले व्यवस्थापन गरेका होल्डिङ सेन्टर र क्वारेन्टाइनहरूमा बसेका थिए, उनीहरूमा कोरोना संक्रमण तीव्र देखिएको हो। प्रदेश नम्बर 1 झापाकै कुरा गर्ने हो भने 183 कोरोना संक्रमित झापामा अहिलेसम्म देखिएका छन्। तीमध्ये 182 भारतबाट नेपाल आएका नेपालीहरू हुन् भने एकजना मात्रै तेस्रो देशबाट नेपाल आएका नेपालीलाई कोरोना संक्रमण देखिएको हो। समुदाय स्तरमा कोरोना फैलिएको छैन तर हामीले भारतबाट आउने हाम्रा आफन्त हाम्रा छिमेकीहरू सबैलाई पहिले स्वास्थ्य जाँच गरेर मात्रै घरमा ल्याउनुपर्ने र राख्नुपर्ने गरेको अवस्था छ। यसका लागि सबै सचेत बनौँ। आजको अङ्कमा वीरतामोड खबरका लागि समय दिनुभएकोमा अधिकृत जय तिमसिनाप्रति आभार व्यक्त गर्दै आजको वीरतामोड खबर यति नै। अर्को हप्ताको आइतबार बिहान 8 बजे यसै गरी कुराकानीका साथ उपस्थित हुनेछौँ। नमस्कार।